سورت بنی اسرائیل آیت نمبر 11، یدعو، روٹ کیا ہے؟ دال عین واو. ماشاءاللہ کتنے اچھے دن آ گئے، آپ کو واو نظر آ رہی ہے، لکھی نظر لکھی ہوئی نہیں ہے پر آپ کو نظر آ رہی ہے نا. حرف علت الف واو یا، جو کبھی آ جاتا ہے کبھی چلا جاتا ہے، تو بہرحال یہاں پہ لکھا ہوا نہیں ہے لیکن آپ کو پتا ہے کہ اس کا یہ روٹ ہے. تو دعا مانگنا، اور اس کے لیے بھی لفظ استعمال کیا جاتا ہے دعا. اردو میں بھی آپ جو ہے وہ کہتی ہیں کہ دعا کی میں نے نا، کسی کو بلانا پکارنا اس کے لیے بھی آتا ہے. اور انسان کا روٹ تو آپ کو آتا ہے، یہ کیا ہے؟ الف نون سین بھی ہے، نون سین یا بھی ہے، اور نون و سین بھی ہے، نون و سین بھی. اچھا اب آپ دیکھیں کہ یدو کے بعد آگے آپ کو نظر آ رہا ہے دعا اہو، دعا اہو، تو روٹ کیا ہے اس کا؟ دال عین و. اچھا شر آپ نے پڑھا، شر کے آگے آپ دیکھیں تو خیر، یہ دونوں ایک دوسرے کے لیے کیا ہیں؟ اپوزٹ ہے. اچھا ایک مزے کی بات آپ کو اور بتاتی چلوں، بعض الفاظ آپ کو ایسے ملیں گے جو افلو کے وزن پر نہیں ہوں گے، اس سے ہٹ کر ہوتے ہیں، کچھ ہوتے ہیں، زیادہ نہیں ہوتے ویسے، لیکن وہ سپرلیٹو ڈگری کے معنی دیتے ہیں، اسم تفضیل کے معنی دیتے ہیں، سمجھ آئی؟ اور خیر اور شر اسی میں سے ہے، ٹھیک ہے؟ اور بھی ایسے آئیں گے تو میں آپ کو بتاؤں گی، بہر خیر اور شر بھی اسی میں سے ہے. اچھا پھر اجولا آ گیا، عین جیم لام، اجولا. آپ نے پیچھے پڑھا تھا ایک لفظ اس کی فیملی کا، بڑا معروف لفظ ہے بہت، میں اس کی مثال بھی دیتی ہوں. بچڑے کو کہتے ہیں اجلا، وَأُشْرِبُ الْعِجْلَ فِي قُلُوبِهِمْ، اور ان کے دلوں میں بچڑا رچ بس گیا تھا، ذبح نہیں کرنا چاہتے تھے نا. وَمَا كَادُوا يَفْعَلُونَ، وہ قریب نہیں تھے اس بات کے کہ اس کو ذبح کر دیتے، کیونکہ اس کی محبت ان کے دلوں میں بس گئی تھی. تو شاباش، آپ نے جو ہے وہ ایک لفظ آپ نے بتایا، کیا بتایا تھا؟ اجل. وہ اچھا ہاں، شاباش، یہ بھی نوٹ کر لیں. ہاں الف جیم لام اجل اور عین جیم لام اجل، ان دونوں میں کیا فرق ہے یہ بھی نوٹ کر لیں، کیونکہ انہوں نے اجل بولا مجھے سمجھ آ گئی. تو الف جیم لام اجل جو ہے یہ مدت کے لیے ہوتا ہے، کہ اس کی اجل اتنی تھی، اس کی زندگی اتنی تھی. اور عین جیم لام اجلت جلدی کے لیے ہوتا ہے. اچھا یہ لفظ کیسے استعمال کیا جاتا ہے؟ میں اکثر کہتی ہوتی ہوں کہ آپ جب سیکھیں اس کو تو جانوروں کا ذکر آتا ہے، اور پھر سبزے کا، اور ریگستان کا، عرب لوگ تھے. تو گائے کا بچہ جو ہے پیدا ہوتے ہی دودھ کے لیے نا وہ جلدی کرتا ہے، فوراً ہی وہ دودھ پینا چاہتا ہے نا، تو اس کو کیا کہا جاتا ہے؟ اجلا. اور دنیا کو آجلا کہا جاتا ہے، دنیا کو بھی آجلا کہا جاتا ہے، آپ پڑھیں گے ابھی آگے ہی پڑھیں گے. تو آجلا جو ہے جلدی ہے نا، آخرت کے مقابلے میں دنیا جلدی ہے، نقد ہے، تو اس کا نام بھی آجلا ہے. تو ہم نے اس فیملی کے کتنے لفظ پڑھے؟ اجولا اور اجل اور اجلا اور آجلا اور اجلت. اب کہتی ہیں میں بہت اجلت میں ہوں، بولتی ہیں ایسی مشکل اردو کہ نہیں؟ کبھی کبھی بول لیتی ہیں آپ، میں بولوں تو آپ کہتی ہیں باجی مشکل اردو بولتی ہیں، پتہ نہیں چلتا، جب جو لفظ آتے ہیں انسان کو پتہ نہیں چلتا. تو اجلت، اجلت جلدی کے لیے لفظ استعمال ہوتا ہے، کسی چیز کے لیے بے صبری کرنا، جلدی کرنا، جب جس چیز کی ضرورت محسوس ہوئی فوراً، بعد میں بے شک کتنی مشکل ہو اس کے لیے. اچھا آگے چلتے ہیں، آیت نمبر 12 سورۃ بنی اسرائیل، اللیل، اس کا اپوزٹ کیا ہے؟ النہار. اپوزٹ کو الگ لکھتی جائیں، ٹھیک ہے؟ اور بعض الفاظ جو ہیں وہ سننے میں ایک جیسے لگتے ہیں لیکن لکھنے میں مختلف ہیں، معنی بھی مختلف ہیں. ابھی ہم نے اس کے دو تین پڑھ لیے ہیں نا، وہ بھی الگ کرتے جائیں، آپ ہی سے سارا میں نے پیپر لینا ہے ویسے. تو پھر اس کے بعد جو ہے آیتینی، تسمیہ بھی الگ لکھتی جائے. تسمیہ ہم نے کما پڑھا، کما پڑھا، مرتین پڑھا، یہاں پہ آیتین آ گیا. تو تسمیہ کی دو نشانیاں آپ نے پڑھی تھی، الف نون یا نون، الف نون یا نون تسمیہ کی نشانیاں ہیں. تسمیہ کس کو کہتے ہیں؟ دو کو. وہ بات کسی نے وہ کہتے ہیں نا کہانی سنائی تھی جو یوسف علیہ السلام کی اور پھر امراۃ العزیز کی، تو ساری رات کہانی سننے کے بعد پھر کسی نے صبح اٹھ کر پوچھا کہ فلاں مرد تھا کہ عورت تھا، تو وہ کہانی تھی کیا؟ تو یہ نہ ہو آپ کہیں گے تسنیہ کیا ہے، یہ تو سمجھ آ گئی، تسنیہ کی سمجھ نہ آئے. تو یا نون الف نون جس کے آگے لگ جاتا ہے تو وہ تسنیہ بن جاتا ہے. جیسے جو ہے وہ آپ یوں کہہ سکتی ہیں کہ مسلم، اسی مثال کو آپ یاد کر لیں، مسلمون ایک کو کہتے ہیں، مسلمین دو مسلمان، اور اگر میں کہوں مسلمان تو بھی دو ہے کیونکہ اس کے آگے بھی الف نون آ گیا. میم کے زبر، میم پر جب زبر ہے تو دو دو مسلمان، میم کے نیچے زیر آئے گی تو یہ جمع سے مل جائے گا، مسلمین جمع سے مل جائے. تسنیہ اور جمع کا صیغہ یہ جو یا کے ساتھ آتا ہے مل بھی جاتا ہے. تو ایسے بھی کر سکتے ہیں کہ آپ کو چینج کر کے بھی بتایا جائے. آیا تین بھی ہو سکتا تھا نا، آیا تین ہے، تین ہے تو دو ہے، تو مسلمین عالمین آیتین. اور اس کے علاوہ کما ہما یہ بھی تسنیہ کے لیے آتا ہے. خیر فمحونا، اس میں فا کو ہٹا دیں، یہ پس کے معنی دیتا ہے، اور اس کو آپ اردو میں استعمال کرتی ہیں نیم ہا و محو کرنا، مٹانے کے لیے. قرآن میں ایک تو تمس ہے، تو اے میم سین آپ پہلے پڑھ چکی ہیں، ایسے مٹانا کہ کچھ اثرات باقی رہے. اچھا ایک ہے میم ہا قاف، یہ آپ نے پڑھا تھا سورۃ البقرہ میں، یمحق اللہ الربا ویربی الصدقات. تو یمحق اللہ الربا کہ اللہ سود جو ہے اس کو مٹاتا ہے نا، تو میم ہا قاف کے معنی ہوتے ہیں کسی چیز کے زور کو مٹانا. سود تو بہت بڑھتا پھلتا پھولتا نظر آتا ہے نا، لیکن اللہ اس کے زور کو مٹا دیتا ہے، اور جو صدقات ہے اس کو پروان چڑھاتا ہے. ایک دینار خرچ کریں 700 گنا، 1000 گنا وہ بڑھ جاتا ہے. تو تیسرا لفظ ہے محب، میم ہاوا، اور اس کے معنی ہے ایسے ختم کرنا کہ کوئی نشان باقی نہ رہے. اب آپ دیکھیں کہ ہم نے یہی پڑھا کہ کسی چیز کو مٹانا، لیکن مٹانے کے لیے تین مختلف لفظ ہم نے پڑھے. کسی چیز کے زور کو مٹانا، ایسے مٹانا کہ اس کا زور ختم ہو جائے، اس کو کیا کہتے ہیں؟ میم ہا قاف. اچھا کسی چیز کو اس طرح مٹانا کہ اس کے کچھ اثرات باقی رہے تو اس کو کیا کہتے ہیں؟ تو اے میم سین تمس. اور اگر کسی چیز کو اس طرح ختم کرنا کہ کوئی نشان باقی نہ رہے تو میم ہا وو. اچھا رسول اللہ صلی اللہ علیہ وسلم کا ایک نام تھا ماہی، ماہی وہ ایک اور بھی ہوتا ہے نا مایا، مایا وہ نہیں ہے، یہ ماہی ہا سے ہے، حلوے والی ہا سے. اور رسول اللہ صلی اللہ علیہ وسلم کفر کو مٹانے والے تھے، اس کے لیے استعمال ہوتا ہے کفر کو مٹانے والے. اچھا ایک مٹانے کے لیے اور لفظ بھی آتا ہے، آپ پڑھ چکی ہیں نسخ. شاباش، ایسی ایک چیز کو مٹا کر اس کی جگہ دوسری چیز کو لے آنا، نسخ. ناسخ منسوخ آپ نے پڑھا تھا. تمحونا، یہاں پر جو ہے اب دیکھیں آیات، آیا بھی آ گیا، تو یہ جو ہے یہ واحد ہے، تسمیہ آیاتین ہے، اور پیچھے آپ نے جو ہے وہ اس کی جمع بھی پڑھی تھی، جو آیات ہیں اس کی جمع بھی پڑھی تھی نا، تو آیات جو ہے وہ اس کی جمع ہے. اچھا آگے چلتے ہیں، مبصراتن، با سواد را اس کا روٹ ہے، اور مبصراتن کہتے ہیں واضح روشن کو، دکھانے والی چیز. یہ لازم اور متعدی ہے، خود روشن ہوتی ہے دوسرے کو روشن کر دیتی ہے. لازم اور متعدی کا معنی میں نے آپ کو بتایا تھا، آج پھر سن لیں کہ ایک چیز کا اثر جو ہے وہ صرف فاعل تک نہ رہے، جو کرنے والا ہے نا کام، اس تک نہیں، اس سے گزر کر مفعول تک بھی پہنچے. فاعل کو انگلش میں کیا کہتے ہیں؟ نہیں نہیں کام کرنے والا ہوتا ہے، یہ تو اردو ہے نا، سبجیکٹ ہے، سبجیکٹ ہے ڈور. اچھا اب آپ دیکھیں کہ مثلاً میں نے کھانا کھایا، اب کھانے کا اثر صرف مجھ تک ہے، تو اگر جو ہے نا کسی چیز کا اثر صرف مجھ تک ہے تو میں کہوں گی کہ یہ چیز جو ہے یہ لازم ہے، اکلا بس یہ فعل لازم ہے. لیکن ایسا فعل جس کا اثر جو ہے وہ دوسرے تک بھی پہنچے، مثلا दराबा मैंने मारा। अब मुझ में तो असर होना ही है, मैंने हाथ से जब मारना है तो जिसकी मिटाई होनी है उस तक भी असर पहुंचेगा ना। तो इसको कहते हैं मुतदी ऑब्जेक्ट। तो सब्जेक्ट जो है, जो वो काम कर रहा है, वर्ब जो है उसका, तो वर्ब का जो इफेक्ट है जो वो
ऑब्जेक्ट
ऑब्जेक्ट ऑब्जेक्ट तक भी पहुंचे। समझ आ गई इस बात की? तो इसको जैसे एक खांसी लगी हुई है, नजला जुकाम है, मैंने खांसा, मैंने छींके मारी, दूसरे को भी लग गई। ये आप उर्दू में भी कहती है मुतद्दी है ये चीज, उससे याद कर ले, लाजिम मुतद्दी। तो ये चीज तो मुतद्दी है, फैलने वाली है। खैर, तो बात हो रही थी मुबसिरतन, ये लाजिम और मुतद्दी है, ठीक है। ये तब तहू क्या रूट है इसका? बागैन या बागैन, वो चाहना, तलाश करना, इब्तगा अमरदातिल्लाह, अल्लाह की रजा को तलाश करना, अच्छे बुरे दोनों मानों में इस्तेमाल होता है। जैसे बगावत करना, बगावत भी इसी फैमिली का लफ्ज है, बगावत है ना, सरकशी करना, समंदर में तो गया नहीं आती है, बागी बागी, बगावत, इब्तगा, लतबतगू, बगा, ये सारे लफ्ज हैं। अच्छा, अदद आ गया, अदद आप पीछे भी आपने पढ़ा था, आतदना, देखिए एक ही फैमिली के लफ्ज है ना, लेकिन कितनी इनकी शक्ल में फर्क है। खैर, अब तो आपको माशाल्लाह बहुत आता है। तो अस्तनीना क्या रूट है इसका? सीन नून या सीन नून वो दोनों इसके रूट हैं, और ये कहते हैं साल, सन के लिए भी आता है ना। आप कौन सा सन चल रहा है? 2010 चल रहा है ना, तो ये सन के लिए भी ये लफ्ज इस्तेमाल होता है, साल के लिए भी आता है। और आपने पीछे पढ़ा था सूरत आल इमरान में कि लम यतसन्ने, कि अभी वो जो है वो, जहां तक बात थी गधे की, तो उसकी जो हड्डियां भी जो थी वो गल सड़ गया हुआ था ना, और जहां तक बात थी उसके खाने की, वो तरोताजा था, लम यतसन्ना, वो सड़ा नहीं था। तो जब साल गुजरते हैं ना तो चीजें सड़ जाती हैं, तो इस तरह ये लफ्ज इस्तेमाल होता है। बहरहाल, सिनीन, सिनतुन वाहिद है, सिनीन इसकी जमा है, ये साल के लिए इस्तेमाल किया जाता है। साल के लिए आपने और कितने लफ्ज पढ़े पहले? तो साल के लिए कुरान में चार लफ्ज आए हैं, एक तो यही जो जो है वो सिनीन का है, तो सनतुन वाहिद है, जमा सिनीन है, सख्ती के साल को कहते हैं, तकलीफ, खुश्क साली, कहत साली, तो उसके लिए ये लफ्ज आता है। और आपने पढ़ा था पीछे, वलकद अखजना आला फिरौना बिस्सिनीन, आपने फिर सूरत यूसुफ में भी साल का लफ्ज पढ़ा है ना, कि इतने साल ऐसे गुजरेंगे, तो वहां जो आपने लफ्ज जो है वो पढ़ा, तो वो कौन सा था? आप देखें कि वहां पे 42 जो आयत है सूरत यूसुफ की, कि उसमें बिदा से नीन का लफ्ज है, बिदा से नीन का है ना, तो यहाँ पे भी सेनीन का लफ्ज जो है वो इस्तेमाल हुआ है। तो फिर उसके बाद जो है, अब आप देखें कि आयत 49 में क्या लफ्ज आया है सूरत यूसुफ, सुम्मा याति मिन बाद ज़ालिक आमुन फीही युगासु नासु व फीही यासिरून, तो वहां पे आम लफ्ज भी आ गया, ये मैंगो की बात नहीं हो रही। हाँ, आयन अलिफ मीम है, आयन अलिफ मीम है, ठीक है। दोनों साल पढ़े ना आपने वहां पे, तो बस थोड़ा सा ना अपनी याददाश्त जो है ना उसको आप तेज करें। और हम देख रहे थे कि एक लफ्ज है आयन अलिफ मीम, खैर व आफियत का साल, और सबसे बड़ी बात अभी ईद गुजरी, कुल्लो आमिन अंतुम बखैर, जो ही जो है वो ईद की नमाज खत्म होती है, खुतबा खत्म होता है, और इमाम जो होते हैं जो खुतबा देते हैं, फौरन ये कहते हैं कि जो है वो ईद मुबारक, कुल्लो आमिन अंता अंतुम बखैर, या अंता तो एक होगा तो अंतुम तुम सब होगे, तो चलो ये गर्दान भी आप याद कर ले, अंता अंतुमा अंतुम, अंती अंतुमा अंतुना, ये तू के लिए आता है ना, अंता अंतुमा अंतुम, अंती अंतुमा अंतुना। अच्छा, आम हो गया, ऐसा साल जिसमें वुसत और फरावानी हो, सनातुन या जमा सनीन सख्ती खुशहाल सख्ती तकलीफ और खुश्क साली का साल, कैद साली का। और तीसरा लफ्ज है हॉल। जब आपने सूरत अल बकरा में रिदाक की बात पढ़ी थी दूध पिलाने की, हाउलाइन या कामिलाइन पढ़ा था ना, मुकम्मल 2 साल दूध पिलाए। इसी तरह जो है वो पढ़ा था आपने सूरत अल बकरा की आयत नंबर 240 में, कितनी आयतें सूरत अल बकरा की, 286। वैसे जरूरी नहीं है आपके इम्तहान में है 240। असल में यहाँ पे ना 2 मिटा हुआ था तो मैं सोचने लगी ये 3 है कि 2 पे, मैंने सोचा सूरत बकरा की आयतें कितने हैं, तो हाँ 286, तो ये 240 होगा। फिर तो वसीयत अल अज़वाज मतान इलल हौल गैरा इखराज, तो हौल 1 साल को कहते हैं और हौलैन 2 सालों को कहते हैं। चौथा लफ्ज है जो साल के लिए हज्जा है, हिजज। हिजज जो है ये साल गिनने का मोटा मोटा तरीका, क्योंकि अरब लोग थे, बद्दू थे, पढ़ना लिखना इतना जानते नहीं थे। तो हज्जा के मानी होते हैं बार बार आना जाना, बकसरत आमदोरफ्त को कहते हैं। और हज साल में 1 बार होता है तो 1 साल के लिए भी हज का लफ्ज बोला जाता है। अरबों के यहाँ क्या था कि बकायदा कैलेंडर तो होता नहीं था, तो वो हजों के हिसाब से सालों की गिनती किया करते थे, ना हज फलां फलां, तो इतने साल इस चीज को हो गए, तो हिजज। अभी जो है ये आप आगे कुरान में पढ़ेंगी कि जहां पे हजरत शुएब अलैहिस्सलाम जो है हजरत मूसा अलैहिस्सलाम से कहते हैं कि मैं चाहता हूं कि अपनी इन 2 बेटियों में से किसी एक का तुझसे निकाह कर दूं, बशर्ते कि तुम मेरे पास 8 साल काम करो। अंता जुरानी समानिया हिजज, हिजज साल के लिए आया है। तो काउंटिंग का मोटा सा सादा सा तरीका हिजज। तो बहरहाल साल के लिए फिर कितने लफ्ज अभी पढ़े आपने,
4।
बस हिजज आपने नहीं पढ़ा, वो भी पढ़ा दिया आज, 3 आपके हो चुके हैं। बस बस बताने की जरूरत है, जैसे बच्चों को बताया जाता है ना कि, जैसे कल ही बेटा कह रहा था कि नई जैकेट चाहिए, तो मैंने कहा कि इतनी जैकेट तुम्हारे पास है, फिर वो जाके जब आप अलमारी में या रख कर सब चीजें गिनवाते कहते वो, अच्छा ये भी थी, ये भी थी, ये भी थी, मुझे तो ये याद ही नहीं है ना, तो याद नहीं रहती बातें, याद दिलानी पड़ती। आगे है वो कुल शैइन फसलनाहु तफसीला, फास वाद लाम। सूरत अल बकरा में पहले पारे के आखिर में आपने पढ़ा है फसला तालूत, तू हाँ पढ़ा ना वेजालूत। तो फसला का मतलब क्या होता है, जुदा करना, अलग करना। और किताबों में आप देखें तो फसले अव्वल फसले दो चैप्टर के लिए भी अलग से इस्तेमाल होता है, बाप के लिए भी, क्योंकि एक चैप्टर खत्म हो जाता है वो जुदा हो जाता है, दूसरा चैप्टर फिर शुरू होता है ना, तो फसल। इसी तरह फसल बहार, बहार का मौसम, क्योंकि एक मौसम खत्म हो गया दूसरा मौसम जो है शुरू हुआ, फसल खिजान खत्म हो गया फसल बहार शुरू हो गया। तफसील किसी चीज को अलग अलग करके वजाहत से बयान करना है ना, तफसील से, फसला युफसिलु तफसीलन, तफसील से बयान करना। फासला भी जुदाई, ये उसकी फैमिली का लफ्ज है फासला, बिल्कुल ठीक है। अच्छा आयत नंबर हम 13 में आते हैं, आयत नंबर 13 है और इसमें लफ्ज है अलजम ना हो, ये पहले भी आप पढ़ चुकी हैं, लाम ज़मीम, इसके मानी होते हैं चिमटना। आप उर्दू में कहती हैं लाजिम है, ये पहला सवाल लाजमी है ना, आपके साथ चिमट गया बस इसलिए तो उसको तो जरूर जवाब देना है आपने। तो लजिमा, किसी चीज का चिमट जाना, लाजिम होना। अभी मैंने आपको बताया ना, तो मैंने अभी क्या कहा था कि मुबसिरतन लाजिम और मुतद्दी है, वहां पे भी हमने इसको पढ़ा अलजमनाहु। और फिर इसका जो तर्जमा किया जाता है उसमें लगा देना, लाजिम कर देना, लटका देना, उस तरह ये लफ्ज इस्तेमाल किया जाता है। फायरहु तोए या राज का रूट है और ये इस्म जिन्स है, वाह जमा मुज़क्कर मौनस इस्तेमाल होता है लेकिन इसकी जमा अलग भी है, तुयूर तैर वाहिद के लिए भी आता है और फिर जमा इसकी तुयूर के लिए आता है। उनुक, उनुक जो है ये गर्दन को कहते हैं उनुक। इसका रूट है आइन का आइन नून काफ, आइन नून काफ। अच्छा, गर्दन के लिए कुरान में जो है वो और लफ्ज भी इस्तेमाल हुए हैं, आप बताएं और क्या क्या है। शाबाश, एक है रकबतुन और एक क्या है जीद। सूरत मसद तो सबको आती है, लहब की जीदिहा हबलुम मिन मसद। तो गर्दन जो है ये गले को कहते हैं, इसकी जमा आनाक है, दोनों को वाहिद है, इसका आम इस्तेमाल होता है, गर्दन के लिए आम लफ्ज उनक आता है। और दूसरा है जीद, पतली और लंबी खूबसूरत गर्दन को कहते हैं, हिरन की तरह की जो खूबसूरत गर्दन है उसके लिए लफ्ज इस्तेमाल किया जाता है। तो अबू लहब की बीवी जो थी उसकी खूबसूरत जो लंबी गर्दन है उसके अंदर कयामत के दिन मूंज की रस्सी होगी, क्योंकि उसके वो गले में एक हार पहनती थी, खूबसूरत थी, लंबा लंबी गर्दन थी और उसमें एक हार पहनती थी और कहती थी इस हार को बेचकर इसके पैसे जो मिलेंगे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दुश्मनी पर लगाऊंगी, इस्लाम की मुखालफत पर लगाऊंगी। तो उसकी उस खूबसूरत गर्दन में जिसमें वो हार पहनती थी कयामत के दिन गूंज की रस्सी होगी। तो जीत ऐसे आप याद कर सकते हैं। एक लफ्ज है रकबत, ये गर्दन और या फिर गर्दन के पिछले हिस्से गुद्दी को कहते हैं, आप इससे याद रख सकती हैं। जैसे रकीब होता है ना, उर्दू शायरी में रकीब का लफ्ज बड़ा मशहूर है। उर्दू शायरी में तीन किरदार बहुत आप पढ़ेंगी, एक है आशिक जो पागल होता है, लेकिन वो अकलमंद भी होता है। एक पागल जब होता है जब वो गलत चीजों के लिए इश्क करता है, और अकलमंद कब होता है जब वो इश्क हकीकी करता है, जब वो अल्लाह से इश्क करता है तो अकलमंद होता है। तो पागल नहीं बनना, अकलमंद बनना है, ठीक है, अकलमंद बनना है। और फिर वो अकल क्या है कि इश्क हकीकी करना है, अल्लाह से मोहब्बत, अल्लाह के रसूल से मोहब्बत, कुरान से मोहब्बत। दुनिया ने सदा समझा दीवाने को फरजाना, फरजाना हकीकत में जो सब में था दीवाना। तो बहरहाल ये जो अच्छा अक्सर हम लोग जो है ना पागल गलत लफ्ज बोलते हैं, इसका सही तलफ़ुज़ क्या है? पागिल। पा पांव को कहते हैं और गिल मट्टी को कहते हैं, तो पांव पर मट्टी है हर वक्त वो महबूब की तलाश में गलियों के अंदर घूमता रहता है। पा गिल, कुछ पता नहीं, ना जूतों का पता, ना आराम का पता, ना धूप का, ना किसी चीज का। काश के हम जो है वो अल्लाह के लिए जो है ना ऐसे बन जाए। बहरहाल बात हो रही थी रकबा की, फिर उसी पर आते हैं। रकीब, रकीब के मानी होते हैं निगरानी करना, निगहबानी करना। अच्छा, ये जो रकीब होता है, ये जो तीसरा किरदार है आशिक और महबूब के दरमियान, वो क्या करता है? वो रकीब होता है। रकाबत हसद की एक आग होती है, तो वो क्या करता है? गर्दन उठा उठा कर निगरानी करता है, कौन कब किससे कैसे मिला। ये शायरी की बात मैं आपको बता रही हूँ, तो वो उसमें ऐसे निगहबानी, निगरानी, फिर ये वो सारा कुछ। खैर, अच्छा अब ये के तो असल बात क्या है कि रकबतुल गर्दन को कहते हैं, गर्दन या इसके पीछे का हिस्सा गुद्दी। और आप सूरत बलद याद कर ली आप लोगों ने? अच्छा, वहां आपने ये लफ्ज पढ़ा है, वमा अदराका मल अकबा फक्कु रकबा। और आप क्या जाने कि वो अकबा क्या है? घाटी, और वो है किसी गर्दन का छुड़ाना, रकबा गर्दन का छुड़ाना, यानी गुलामों को आजाद करना। अब बहुत दफा पीछे भी पढ़ चुकी हैं वैसे, लेकिन अब आप क्या करें कि आप नजरें नहीं मिलाती कि आप ये पहले पढ़ चुकी हैं, तो फिर क्या करें। अच्छा, चौथा लफ्ज है वतीन का। वतीन जो है ये इंशाल्लाह आप आगे पढ़ेंगी, वतीन लफ्ज, वतीन। सूरत नंबर है 69, आयत नंबर है 46। और वतीन जो है ये शहरक को कहते हैं, रगे गर्दन, दिल से सर को जाने वाली शाहरग, गर्दन की वो जानिब जिधर शाहरग होती है। तो जब अगर किसी की शाहरग कट जाए ना तो मौत वाकया हो जाती है, क्योंकि पूरा खून जो है वो बह जाता है। गर्दन का सामने का हिस्सा वतीन कहलाता है, जहां शाहरग होती है। और जब भी जानवरों को भी जिबा किया जाता है तो उसकी वतीन काटी जाती है, शाहरग काटी जाती है। तो बहरहाल गर्दन, हमने उनुक से और भी इसकी फैमिली के लफ्ज, फैमिली के नहीं बल्कि जबिल, हमने वतीन उनुक से मुतरादिफात पढ़े, ऐसे लफ्ज और भी जो कि गर्दन के लिए इस्तेमाल होते हैं लेकिन मिलते जुलते हैं। अच्छा, बहरहाल बात हो रही थी अलकयामा की, अलकयामती का रूट क्या है? काफ व मीम। यलकाहू का रूट क्या है? लाम काफ या लाम काफ व। इसकी फैमिली का मुलाकात भी है, अलको और लकिया, वो लकी नहीं है, एल यू सी के वाई, लकी लकी नंबर, वो नहीं कह रही। लाम काफ या लकिया, मुलाकात करना। मंशूरा, नून शीन रा, नशर के लिए ये लफ्ज इस्तेमाल होता है। आप बहुत इस्तेमाल करती हैं कि उसने तो मुझे नशर करके रख दिया है, नशर नशर। तो नशर क्या है? किसी चीज को फैलाना, खोलना, किसी बात को मशहूर कर देना। अभी खबरें नशर होने वाली हैं, उर्दू में बहुत कसरत से इस्तेमाल होता है नशर। और इसी से मुंतशिर भी है, कोई चीज जब बिखर जाती है, फैल जाती है, तो उसके लिए फिर मुंतशिर का लफ्ज होता है। इसी से मंशूर है, फला जमात का ये मंशूर है, फला जो शख्स इलेक्शन में खड़ा हुआ है उसने ये मंशूर पेश किया है कि ये वो काम करने वाला है, उसने अपनी जो बातें थी उसको नशर कर दिया, खोल कर रख दिया। ये वर्ब के लिए भी आ सकता है, नाउन के लिए भी आ सकता है, दोनों तरह हो सकता है। नशर जो अगर आएगा ना, नशर वर्ब है और मंशूरा जो है ये नाउन है, सही है। अच्छा, इकरा ये क्या है? फिर मैं अगर वर्ब पर आ गई तो ये इकरा क्या है? वर्ब है। और कारी क्या है? नाउन है। तो इकरा का रूट क्या है? फाफरा हमजा। तो बहरहाल आगे है कफा, कफा का रूट क्या है? काफवा या काफी। वो कॉफी नहीं जो चाय होती है या फिर कॉफी होती है, कौन सा काफी? ये चीज मुझे अब काफी है, सफायत करना, काफी होना। नफ्सी का नफ्स वाहिद होता है क्या मुजक्कर? वाहिद होता है, अभी मैंने बताया था ना, अभी तो वापस करें ना, नफ्स वाहिद है। हसीबा, हासीनबा, हिसाब करना, गिनना, शुमार करना। गिनने के लिए आपने जो लफ्ज पढ़े हैं, एक आपने पढ़ा अद्दा, एक आत अदना और एक आह सौ, और अभी यहां आपने जो है वो हसीब का लफ्ज जो है वो पढ़ा है, हसीब। तो क्या फर्क है इन सब में? अच्छा, इसमें बस आप एक बात याद रखें कि अद्दा ये पहला दर्जा है, आम इस्तेमाल है, गिनना, शुमार करना। दूसरा है हसाबा, ये दूसरा जनता, ये दूसरा दर्जा है, गिनती करना, हिसाब रखना, लेकिन गिनती में डिसिप्लिन, नज्म और जब्त रखना, ताकि हिसाब में कुछ फर्क ना आए। जैसे आप बाज़ औक़ात 1000 का नोट है, उस पर आपने 100 का रख लिया, फिर 50 का रखा, फिर 20 का रखा, फिर 10, फिर 5, फिर 1, जैसे एक डिसिप्लिन के साथ आपने नोटों को रखा, ये तो आपको डिसिप्लिन आता है ना तरतीब के साथ। अच्छा, तो इसी से हिसाब है, ठीक है। और तीसरा लफ्ज है आसा, अरबी जबान में हसा किंकरी को कहते हैं, पत्थर को। और अरब लोग जो थे हिसाब तो जानते नहीं थे, ना उनके पास कैलकुलेटर थे, ना ही लैपटॉप और दूसरा कंप्यूटर था, तो क्या करते थे कि वो किंकरी फेंकते जाते थे और गिनती करते जाते थे। तो इस तरह ये लफ्ज भी काउंटिंग करने के मानी में शामिल होने लगा। लेकिन हसा के अंदर दो बातें खासतौर पर पाई जाती हैं, एक नंबर गिनना, नंबर दो उसका रिकॉर्ड रखना, उसे याद रखना। ये अद्दा से खास है, अद्दा बस आम गिनती के लिए है। जब अद्दा लफ्ज बोलेंगे अदद, तो मानी क्या कि गिन रहे हैं, जरूरी नहीं उसका डिसिप्लिन है, जरूरी नहीं वो चीज याद है या उसका रिकॉर्ड है, बस गिन रहे हैं। जैसे आपने नोट गिने, पैसे गिने, आपने उसको लिख कर भी रख लिया, हिसाब रखा पूरा पूरा, तो फिर ये इस्तेमाल होगा। हफा, दो बातें, गिनना भी, नंबर दो उसका रिकॉर्ड रखना। आयत नंबर 15 में मेरा नहीं ख्याल थी कोई मुश्किल लफ्ज है, नहीं मुश्किल लफ्ज ना कोई भी। चलें आप इसका रूट बता दें। वाजिरातुन, और इसकी फैमिली के कितने लफ्ज यहां इस्तेमाल हुए हैं? 5 के 10। तीन पक्की बात है, सोच ले 5 तो नहीं हुए, सिर्फ 3 ही हुए हैं। आप सही कह रही हैं, तजेरू वाजिरातुन विजरा। अच्छा, अब आप फिर ये बता दें, वैसे तो मैं आपको पढ़ा नहीं रही वर्ब और नाउन का फर्क, लेकिन बता सकती हैं कि इसमें से जो है वो वर्ब कौन सा है?
तजीरू,
कितने वर्ब है, वर्ब ज्यादा है कि नाउन? चले बता देती हूँ, टाइम थोड़ा है हमारे पास, वर्ब एक है, नाउन दो है।
वर्ब है और वाजिरतन
एक मिनट, एक मिनट, आप एक मिनट, मैंने आपको पहले कहा था कि मैं आपको बता देती हूँ कि वर्ब एक है तजीरू,
तजीरू
ये वर्ब है। वाजिरा तुन जो है ये नाउन है, कोई उठाने वाला, और विजरा जो है ये बोझ को कहते हैं, तो ये भी नाउन हो गया। तो कोई उठाने वाला इंसान ही हो सकता है, या कोई जानवर हो सकता है, कोई सवारी हो सकती है, और फिर जो उठाया जा रही है चीज वो भी नाउन है ना। अच्छा, इसकी फैमिली का बड़ा मशहूर एक लफ्ज है, अक्सर वजीर, वजारत, लोग रोते रहते हैं इसके लिए कि मुझे तो वजीर मशीर नहीं बनाया है ना, इसकी फैमिली का मशहूर लफ्ज। अब देखे कि वैसे आपको ये तजेरू वाजिरा तो मिजरा मुश्किल लगता है? अब नहीं लगता होगा ना। चले अल्हम्दुलिल्लाह। मुअज्जबीना, ये आयन दालबा, इसकी फैमिली का अभी पीछे आपने लफ्ज पढ़ा, आप बता सकती हैं क्या पढ़ा था? अजाबुन अलीम, अजाबुन अलीम, शाबाश। मुअज्जबीना, नबसा की फैमिली का लफ्ज पढ़ा था ना, नबूस से, हाँ, तो बा आयन सा। रसूला, इसका रूट है रा सीन लाम, और जो है इसकी फैमिली पर एक सूरत का नाम भी है, यानी इस रूट से सूरत मुरसलात। शाबाश। अब हम देखें, मुफस्सरीन ने उसके मानी जो है वो हवाओं के किए हैं। अब एक तरफ रसूल है और दूसरी तरफ हवाएं हैं। अब सवाल ये पैदा होता है कि इनके अंदर मुनासिबत क्या पाई जाती है? तो एक बात याद रखें कि इसका रूट है रा सीन लाम, रा सीन लाम, और ये कहते हैं ऐसी हवाओं को कहते हैं जो आहिस्ता और नरमी के साथ चलती हैं। तो अर रिस्ल, रिस्ल जो है रासिन लाम, अरबी जबान में असल में आहिस्ता और नरमी के साथ चलने को कहते हैं। नाकतुन रिस्लतुन, फिर ऊंटनी का जिक्र आ गया, नरम रफ्तार ऊंटनी, बड़ी आराम से वो चलती है। और इसी तरह फिर रसूल के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है कि किसी का रवाना होना या किसी को रवाना करना, और जैसे जो है वो रसूल जो है, रसूल क्या करते हैं कि आहिस्तगी के साथ, नरमी के साथ, सुबक रफ्तारी के साथ चलते रहते हैं, अल्लाह के मिशन को आगे पहुंचाते रहते हैं। ठीक है, तो रसूल कहते हैं जिसको पैगाम देकर भेजा जाता है। रसूल का लफ्ज कुरान में पैगंबरों के लिए भी आया है और फरिश्तों के लिए भी आया है। शाबाश, ये बात आपको याद होनी चाहिए, क्योंकि रसूल भी पैगाम लेकर आए अल्लाह का और फरिश्ते भी पैगाम लेकर आए। रसूल की जमा रुसुल है, और कभी रसूल इस्म जिन्स भी इस्तेमाल हो जाता है, واحد لے کر اس جمع کے معنی بھی ہو جاتے ہیں. اور قرآن میں جو ہے وہ رسول اور رسول اللہ اس سے مراد پیغمبر بھی ہو سکتے ہیں اور پھر فرشتے بھی ہو سکتے ہیں. تو پھر اس کے اب اصل معنی آنے چاہیے, کیونکہ مجھے یہ تو پتا ہے کہ آپ کو باقی سارے معنی آتے ہیں, پر اصل معنی جو ہے نا وہ یاد ہونے چاہیے. آہستہ اور نرمی کے ساتھ چلنا. آیت نمبر 15 ہماری الحمدللہ مکمل ہوگی. آیت نمبر 16 پہ آئیے. وائزا اردنا کیا روٹ ہے اس کا؟ را و دال. شاباش. جب ہم ارادہ کرتے ہیں. سورت تاریخ پہ بھی آپ نہیں پہنچے نا. اچھا اس کے بعد ہے نوہلی کا. نوہلی کا روٹ کیا ہے؟ حالام کاف. ہلکا. ہلاک کرنا, ہلاکت. پھر ہے مترفیہ. اس کا روٹ ہے تا را فا. اور یہ کہتے ہیں کسی سوسائٹی کے کھاتے پیتے لوگوں کو, امیروں کے لیے لفظ استعمال ہوتا ہے جو شہر اور سوسائٹی کے عیش پرست اور دولت مند لوگ ہوتے ہیں. مترفین کا لفظ بھی آتا ہے, رچ پیپل, خوشحال لوگ. تو مترف واحد ہے, مترفین جمع ہے, اور روٹ کیا ہے؟ تارافا. ٹھیک ہے. پھر آپ دیکھیے کہ یہاں پہ آ گیا فدمرناها تدمیرا. اور یہاں آپ نے جو دمرناها تدمیرا پڑھا, اور پیچھے آپ نے جو ہے پڑھا تھا یہ آیت نمبر 7 میں ولی یتبرو ما علو تتبیرا. تو یہ دونوں لفظ جو ہے نا ہلاکت, تباہی, بربادی کے لیے استعمال کیے جاتے ہیں. اور تدمرناها تدمیرا جو ہے اس کا روٹ ہے دال میم را. اس کے معنی ہوتے ہیں جڑ سے اکھاڑ دینا, تباہ کرنا, ہلاکت کے اندر جو ہے وہ ڈال دینا. جیسے اب آپ دیکھیں کہ عربی زبان میں ایک محاورہ ہے ما بداری تد موریون. نہیں بھی یاد ہوتا کوئی بات نہیں, بس اتنا یاد رکھے یہ ایک محاورہ ہے. کسی کے گھر میں کوئی بھی نہ باقی بچے نا, کچھ بھی نہ رہے, کوئی بھی نہیں رہے, تو تب وہ یہ محاورہ بولتے ہیں. ایسی تباہی اور بربادی کہ جب گھر والوں کو, مکینوں کو ہی مار دیا, ختم کر دیا, تو پھر کیا ہے کہ کسی پر ہلاکت جیسے ڈال دی, اس کو جڑ سے ختم کر دیا, تباہ و برباد کر دیا. قرآن میں یہ لفظ استعمال ہوا ہے دمرنا, تدمیرا, تدمیر. فرعون کے لیے آیا ہے, فرعون کی قوم کے لیے آیا ہے. اب آپ دیکھیں کہ کتنا امیر تھا, کیسی تباہی بربادی ہوئی کہ سمندر کی لہروں کے اندر ان کو تباہ و برباد کر رکھ دیا. کوئی اس کے لو لشکر, اس کے ایک ہوتا ہے نا کہ باپ چلا گیا تو بیٹا مدد کرتا, کوئی بھی باقی نہیں رہا نا, جڑ ہی ختم کر دی پوری کی پوری قوم کو, اس کے اندر تباہ و برباد کر دیا, کیونکہ سب وہ گئے تھے بنی اسرائیل کو مارنے کے لیے. تو آپ اس سے بھی یاد کر سکتے ہیں کہ فرعون کی تباہی کے لیے اللہ نے یہ لفظ استعمال کیا ہے نا. تو اس سے اس چیز کی وسعت سمجھ میں آ جاتی ہے, پکی یاد ہو جاتی ہے. قرون جو ہے یہ آیت نمبر 17 میں ہے. اس کا روٹ کیا ہے؟ قاف را نون. قرن. قرن کا لفظ جو ہے یہ استعمال ہوا ہے, واحد ہے. اور قرن جو ہے یہ جماعت کو کہتے ہیں, امت کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. تو قاف را نون جو ہے اس کے اصل معنی ہوتے ہیں کہ ایک رسی کے ساتھ دو اونٹوں کو باندھ دینا, اور جس رسی کے ساتھ ان کو باندھا جاتا ہے نا اسے قرنن کہتے ہیں. اسی طرح دو یا دو سے زیادہ چیزوں کے کسی معنی میں وہم جمع ہونے کے لیے بھی ہوتا ہے. اگر دو چیزیں وہم جمع ہو جائیں یا دو سے زیادہ چیزیں بھی جمع ہو جائیں تب بھی یہ لفظ استعمال آتا ہے. آپ پڑھیں گے آگے فرشتوں کے لیے مقترنین کا لفظ استعمال ہوا ہے قرآن میں نا, کہ فرشتے جمع ہو کر اس کے ساتھ پھر آتے ہیں. مقترنین قرن ہے اس کا روٹ بھی. اور پھر اسی طرح جو ہے وہ جو مجرم ہوں گے, بہت سے جو دوسرے مجرم ہوں گے ان کو زنجیروں میں جکڑا ہوگا. وہ آخرین مقرنین فی الاسفاد, مقرنین کا لفظ, تو بہت سے مجرموں کو اب زنجیر ہے لیکن ایک مجرم نہیں, بہت سے مجرموں کو زنجیروں میں جکڑا ہوا ہے. اچھا قاف را نون جو ہے, ہمیں یہ بات سمجھ آ گئی کہ کسی بھی معنی میں دو یا دو سے زیادہ چیزوں کا باہم مجتمع ہونا, جمع ہونا. جیسے ایک رسی نے دو کو اکٹھا کیا نا, اب دیکھیں دو بیلوں کو ایک رسی سے باندھا جائے, ہل چلایا جاتا ہے نا, دو بیلوں کو ایک رسی سے باندھا جاتا ہے, تو ایسا تو نہیں ہوتا کہ وہ دو بیل جو ہیں ایک چھوٹا ہوتا ہے اور ایک بڑا ہوتا ہے, ایسا تو نہیں ہوتا نا کہ ایک جوان ہے تو ایک بوڑھا ہے, ایک طرح کے ہوتے ہیں. تو پھر اس کے معنی ہے کہ وہ کون سی رسی ہے جس کو جو ہے دو چیزوں کو کسی چیز نے اکٹھا کر دیا. مثلا آپ دونوں ہم عمر ہیں, عمر نے آپ دونوں کو جو ہے وہ اکٹھا کر دیا. اسی طرح یہ کہہ سکتے ہیں کہ کوئی بہادر ہے تو آپ دونوں بہادری میں ہم پلہ ہے, قرین ہے, ساتھی ہیں. تو بہادری ہو سکتی ہے, عمر ہو سکتی ہے, ذہانت ہو سکتی ہے, حسن ہو سکتا ہے, کوئی بھی چیز ہو سکتی ہے, لیکن معنی اس کے کیا ہیں, ساتھی کے, جماعت کے. ایک قوم بھی ہو سکتی ہے نا, قرن ایک قوم بھی ہو سکتی ہے, ایک دوست بھی ہو سکتا ہے, ایک جماعت بھی ہو سکتی ہے, لیکن جب دوستی کے معنی میں یہ لفظ استعمال ہوتا ہے تو زیادہ تر بری دوستی کے لیے استعمال ہوتا ہے, قرین. اب وہ دوست ہیں تو اکٹھے, اب ایک کو نشے کی عادت ہے, دوسرے کو بھی نشے کی عادت ہے, وہ قرین بن گئے آپس میں, قرن. نشے نے ان کو اکٹھا کر دیا, لیکن بری دوستی ہے نا, نشے کی عادت, بری صحبت ہے نا. اور شیطان کے لیے بھی یہ قرین کا لفظ استعمال ہوا ہے. شیطان کہے گا قال قرینہ ربنا ما اطغیتہ, کہ ہمارے پروردگار میں نے اس کو گمراہ نہیں کیا. اور قرین ان کی جمع ہے قرآن, اللہ تعالیٰ کہتے ہیں وقیدنا لہم قرآن, اور ہم نے شیطان کو ان کا ہم نشین مقرر کر دیا. قیدنا ہم نے جو ہے وہ مقرر کر دیا ہے, قید. اور ایک زمانے کے لوگ یا امت کو بھی قرن کہا جاتا ہے. جب امت کے لیے لفظ آتا ہے تو قرون اس کی جمع آتی ہے, جب دوست کے لیے آتا ہے تو قرآن اس کی جمع آتی ہے. ایک اور میں پھر اونٹ کی بات بھی کر دوں تاکہ وہ اونٹ کے لیے کیسے کہتے ہیں. کہتے ہیں کہ قرون, عربوں کے ہاں قرون وہ اونٹ ہے جو چلتے وقت پچھلے پاؤں اگلے پاؤں کی جگہ پر رکھے. اب وہ ان کو وہاں ملا رہا ہے نا. اب آپ کہیں گی کہ آپ نے دوست کہا تھا, اونٹ کہاں سے آ گیا؟ تو اصل بات کیا یاد رکھنی ہے, وہاں ملانا. اونٹ چل رہا ہے, جس جگہ اس نے پہلا قدم رکھا تھا پچھلا قدم بھی ایگزیکٹ اسی جگہ پہ رکھے نا, تو اس کو قرون, اس اونٹ کو کہتے ہیں. کافی ہے اتنا قرون. پھر جو ہے آیت نمبر ہم 18 میں آ جاتے ہیں, العاجلہ. پڑھا نا آپ نے اس کی فیملی کا لفظ. اب یہاں پہ یہ دنیا کے معنی میں استعمال ہوا ہے, اجلنا آ گیا ہے, یہاں ورب میں آ گیا ہے, فیل ہے. اور عاجلہ کا کیا ہے, ناؤن ہے, اسم ہے. آیت نمبر 18 میں آ جائیے. مضمومن, مضمومن جو ہے اس کا روٹ ہے زال میم میم, زال میم میم. اور اس کے معنی ہوتے ہیں کہ کسی چیز کی مذمت کرنا, ناپسندیدگی کا اظہار کرنا. کہتی ہیں نا مذمت کی, مضموم تو ناپسندیدگی, برا بھلا, اس کے لیے لفظ استعمال کیا جاتا ہے مضمومن. اچھا جس چیز کی مذمت کی جائے وہ چیز پھر بری ہوتی ہے نا, جس کی مذمت کی جاتی ہے تو چیز جو ہے وہ بری ہوتی ہے نا, برا بھلا اس کو کہا جا رہا ہے, تو مذموم ہے, مذمت ہے, فلاں نے اس کی پھر بڑی مذمت کی. مدھورا لفظ جو ہے اس کا روٹ ہے دال ہا را, اور اس کے معنی کیا ہے؟ دتکارنا, دور کرنا. قرآن میں اس کے لیے تین لفظ آئے ہیں, رجیم کا راجیمیم, دور سے پتھر کنکر پھینکنا, مادی اور معنی دونوں طرح استعمال ہوتا ہے. تو رجیم وہ ہوتا ہے جیسے ایک تو ہے نا آپ رجم کرتے ہیں پتھر مار مار کر, اور ایک یہ ہے کہ کسی کو لان تان کر کے اس کو رجیم کرنا, اس پر لانت بھیجنا, ملون. ٹھیک ہے. دوسرا لفظ جو ہے وہ دہور کا ہے, دال ہارا مدھورا ہے نا, آپ پریشان نہ ہو, مدھورا. اور اس کے اندر اصل میں دو باتیں پائی جاتی ہیں, آپ نے اس کے معنی تو بتایا لیکن میں چاہتی ہوں آپ کو اصل بات یاد رہے. اس کے اندر بنیادی طور پر دو باتیں پائی جاتی ہیں, ایک ہے دھتکارنا, نمبر ایک دھتکارنا, نمبر دو دور کرنا. جیسے کسی کو دھتکار کر پھر دور کر دینا, سمجھ آئی بات کی؟ دھتکار کر دور کرنا, دھتکارا ہوا بھی اور نکالا ہوا بھی. دھتکارتے کیسے ہیں کسی کو, برا بھلا کہہ رہے ہیں اور لیکن ساتھ ہی پھر اس کو وہاں سے نکال بھی دیا, دھتکارنا بھی اور نکال بھی دینا, یہ ہے دور. اور تیسرا لفظ آپ خاصین کا پڑھ چکی ہیں, اس کا روٹ ہے خاصین حمزہ, کتے یا سور کو دھتکارنا, تو ذلیل اور حقیر سمجھ کر اس کو دھتکار دینا, ہٹا دینا, دھتکار دینا. خاصین آیت نمبر 19 میں کوئی لفظ بھی مشکل نہیں ہے. ٹھیک ہے. آیت نمبر 20 ہے, نمدو کا آپ فیملی کا لفظ پیچھے پڑھ بھی چکی ہیں, مین دال دال, شاباش. اور یہاں پہ ہم اس لفظ کو دیکھ لیتے ہیں, یہ جو ہے محضورا. محضورا جو ہے اس کا روٹ ہے ہا زوئے را, اس کے معنی ہوتے ہیں کسی چیز کو احاطے میں جمع کرنا, ممنوع, بند, کسی چیز کا رکا ہوا ہونا. اچھا آپ یہ بات دیکھیں کہ قرآن میں روکنے کے لیے 15 لفظ آئے ہیں, ان میں سے ایک یہ ہے. آپ پریشان نہ ہوں, ابھی میں آپ کو یاد دلاتی ہوں کہ آپ کو کتنے لفظ آتے ہیں, آپ بتائیں روکنے کے لیے. سب سے پہلے آپ کیا لفظ اکثر بولتی ہیں؟ نہیں, منع. بچوں کو منع کرتی رہتی ہیں, ہر ایک کو منع کرتی رہتی ہیں نا. پہلا لفظ منع کا ہے, اور منع کے اندر دو باتیں پائی جاتی ہیں, ایک تو کسی چیز کو نہ دینا, اور یا پھر ہاتھ یا زبان سے کسی کو کوئی کام کرنے سے روک دینا, محروم کر دینا. ٹھیک ہے. تو منع, منع بخیل کو بھی کہتے ہیں, منع, میم نون الف اور عین. تو بہرحال پہلا لفظ آسان سا ہے, منع کرنا. دوسرا نہیں کا ہے, آسان ہے نا, تو بھی آپ کو آتا ہے, نہیں انل منکر سے آپ یاد رکھ لیں. اور تیسرا جو ہے یہ اوق ہے, یہ نیا لفظ ہے, مشکل ہے, یہ نیکی یا بھلے کاموں سے روکنا, یہ بھی آگے آپ پڑھیں گے انشاءاللہ. عین وقاف, کینچی والی قاف. چوتھا عین ضاد لام ہے, یہ پڑھ چکے ہیں سورت نساء میں. وَلَا تَعْدُلُوهُنَّ لِتَذْهَبُوا بِبَعْدِ مَا آتَيْتُمُوهُنَّ, کہ عورتوں کو جو مہر دے چکے ہو تو ان میں سے دیے ہوئے مہر میں سے جو ہے وہ, اس لیے عورتوں کو تم روکے مت رکھو کہ ان کے دیے ہوئے مہر میں سے کچھ واپس لو نا. تو عین ضاد لام جو ہے اس کے معنی ہے کہ تنگی کرنا, منع کرنا, مرد کا عورت کو نکاح سے روکنا, اس کو تنگ اور پریشان کرنے کے لیے استعمال ہوتا ہے کہ مرد کوئی فائدہ حاصل کر سکے, کوئی مفاد حاصل کرنے کے لیے روکنا. اچھا پانچواں ہے امسک, امسک بھی آپ پڑھ چکی ہے نا. فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ وَصَرِّحُوهُنَّ بِمَعْرُوفٍ, تو یا تو طلاق والی عورتوں کو بھلے طریقے سے اپنے پاس روک لو یا بھلے طریقے سے ان کو رخصت کر دو. تو آپ نے یاد کیا تھا, میں نے آپ کو مثال دی تھی چابیوں کی. امسک کے اندر جو ہے وہ دو باتیں پائی جاتی ہیں, نمبر ایک کسی چیز سے چمٹ جانا, نمبر دو اس کی حفاظت کرنا. جیسے چابی پہلے سے آپ کے پاس موجود ہے نا, تو اس کو اپنے آپ ہاتھ میں رکھتی ہیں, پھر حفاظت کرتی ہیں گم نہ جائے, گر نہ جائے. یاد رہے گی یہ بات, پہلے بتائی تھی. تو امسک جو ہے امساک, امسک کوئی چیز پہلے سے اپنے پاس موجود ہو اور اسے ہاتھ سے نکلنے نہ دیا جائے. جیسے دولت ہے کسی کے پاس, تو اب وہ دولت کو دیتا ہی نہیں ہے, تو اس کو ممسک کہتے ہیں, بخیل بن گیا. بلکہ وہ ممسک بھی کہتے ہیں, میم میم سین کاف. یہ دولت پاس ہے دیتا ہی نہیں ہے, بخیل ہے نا جو دیتا نہیں ہے. اچھے لوگ کون ہوتے ہیں, دائیں ہاتھ سے آتا ہے بائیں سے دیتے جاتے ہیں. خیر امسک. چھٹا ہے صدا, صدا. ساتواں ہے احسرا, گھیر لینا, حصار کرنا, کسی کو تنگ کرتے جانا. آٹھواں ہے ہزارا, ہم آٹھویں پہ آ گئے الحمدللہ. تو یہاں پہ بھی ہم کون سا لفظ پڑھ رہے ہیں, محضورا پڑھ رہے ہیں نا. تو ہزارا کے معنی ہوتے ہیں کسی چیز کی حفاظت کی غرض سے اس کے ارد گرد باڑ لگانا, یا کسی چیز کو احاطے میں جمع کر کے باڑ لگانا. اب آپ دیکھیں مثلاً آپ کے پاس ایک باغ ہے, ٹھیک ہے, اس میں بہت خوبصورت پھول کھلے ہوئے ہیں, آپ چاہتی ہیں بچے نہ توڑیں, لوگوں کے جانور اس میں نہ گھسیں, آپ کیا کریں گی, اس کے ارد گرد ایک باڑ بنا دیں گی نا. باڑ بنانے کا مقصد کیا ہے, روک, روک, منع کرنا, رکاوٹ ڈالنا. تو محضورہ روکی ہوئی, یہ ہے اس کے معنی محضورہ کے. تو چلے باقی جو لفظ ہے اس کو ہم ابھی چھوڑ دیتے ہیں, یہیں پر آ کر میں نے چھوڑ دیا. یعنی 15 لفظ سے ہم نے اپنے مطلوبہ لفظ 8 پر آ کر ہم روک گئے. ہزارہ کسی سے معذورہ ہے, روکی ہوئی. ہاں لیکن میں نے چھوڑ دیا نا. اچھا آگے ہے, یہ ہمارے 20 لفظ ہو گئے. اور تو الحمدللہ ہماری 20 آیتیں ہو گئیں, اور اس کے بعد آیت نمبر 21, انظر, کیا روٹ ہے اس کا, نون زویرا, نظارہ. نظر کو بھی کہتے ہیں اور ناظر دیکھنے والے کو کہتے ہیں. اور اسی کی فیملی کا ایک لفظ آپ بتا دیں, منتظر, انتظار کرنا. اچھا آپ جب انتظار کرتے ہیں تب کیا کرتی ہیں, نظریں گاڑ کر آپ دیکھ رہی ہوتی ہیں, کبھی دروازہ کھول کے, کبھی کھڑکی سے پردہ ہٹا کے, تو فلانے آنا تھا آیا کہ نہیں, انتظار. اچھا پھر ہے اکبرو, پڑھا تھا نا ابھی آپ نے اکبرو کی وزن, سپرلیٹیو ڈگری اور افلو کے وزن پر بس یاد رکھنا ہے اب اکبرو. اچھا پھر ہے درجات, میں نے آپ کو درج اوپر چڑھنے کے لیے آتا ہے, ایک اور لفظ بتایا تھا درک, شاباش, نیچے اترنے کو کہتے ہیں. تو جنت کے درجے, جنت کے مرتبوں میں انسان جب اوپر جائے گا تو اس کے لیے درجات کا لفظ ہے, جہنم کے لیے درکات کا لفظ ہے, اس کی نیچے یعنی اس کی پستیوں میں, اس کے عذاب میں اندر ہی اندر انسان جو ہے وہ دھکیلا جائے گا نا. تو درکات, درک. وہ بھی لفظ ہے لیکن وہ مختلف ہے. ابھی ہم اس کا اپوزٹ دیکھ رہے تھے نا, درج کا اپوزٹ درک ہے. درج بلندی پر چڑھ رہے ہیں آپ سیڑھی پر, درک نیچے کی طرف آپ اتر رہے ہیں. تو آپ یوں یاد رکھ لیں, جنت کی سیڑھیاں اوپر چڑھنی ہیں, جہنم کے نیچے اترنی ہیں. پھر جو ہے وہ آج کے ہمارے سبق کی آیت نمبر 22, یہ آخری آیت ہے, اور اس میں جو ہے اللہ کا آپ روٹ ورڈ بتا دیں. ہاں, الف لام ہا یا حمزہ لام ہا, اور آگے آپ کو الہن کی شکل میں نظر بھی آ رہا ہے, اور آخرا اس کے معنی کیا ہے؟ دوسرا. اگر خا کے نیچے زیر ہو جائے گی تو آخری ہو جائے گا, خا پر زبر ہوگی تو دوسرا. فتق ادا قاف عین دال, اس کی فیملی کا لفظ بننا ہے قادہ. نماز میں قادے میں آپ ہوتے ہیں نا, قادہ اولا قادہ ثانیہ. پھر آ گیا مضمومن, آپ پڑھی چکی تھی زال میم میم, مزمت سے ہے نا زال میم میم. اچھا, اور ایک لفظ ہے مخذولا, خا زال لام, اور یہ جو ہے یہ دوست کے لیے یہ لفظ استعمال ہوتا ہے مخذولا کا. اور یہ دوست کون سا ہوتا ہے؟ ایسا دوست جو این موقع پر دغا دے جائے. دوست بہت سے ہوتے ہیں نا, اور پھر اس طرح یہ شیطان کے لیے استعمال ہوا ہے. وہ دوست جب مشکل پڑی, جب مصیبت آئی, جب پریشانی کا وقت تھا, تو دوست نے اس کو مدد کرنی چاہیے تھی, لیکن اس نے مدد کرنے کی بجائے کیا کیا کہ این وقت پر وہ دغا دے گیا. قرآن میں دوست کے لیے 10 لفظ استعمال ہوئے ہیں, اور آج کا جو سبق تھا اس میں آپ نے کریم کا بھی پڑھا ہے نا, رفیق بھی ہے, ولی بھی ہے, صدیق یا صدیق بھی ہے, پھر خلیل بھی پڑھا میں نے آپ کو بتایا تھا نا, خلا خلال. دوستی کا دل کے اندر گھس جانا, کسی کی محبت پیار دل کے اندر چلی جائے, دو دانتوں کے اندر جو چیز گھس گئی ہے اس کو, اس کے لیے آپ خلال کر رہی ہیں دو انگلیوں کے درمیان. تو اسی طرح خلیل پکی اور گہری دوستی کو کہتے ہیں, مخلص اور گہرا دوست. پھر ایک دوست حمیم بھی ہوتا ہے, حمیم گرم جوشی دکھانے والا. بعض لوگ گہرے دوست ہوتے ہیں, محبت کا اظہار ہی نہیں کرتے, ہے نا, محبت کا. جیسے بعض والدین اور بچوں کا آپس میں بڑا پیار ہوتا ہے, لیکن یہ کہ بعض بچے جو ہیں ان سے بعض ماں باپ پیار کرتے ہیں. اب یہاں کے ماحول میں آئی کس یو, آئی مس یو, آئی لو یو, اس طرح کے الفاظ بہت ہیں, تو بچوں کے لیے والدین قربان ہو جاتے ہیں, پر آئی لو یو, آئی کس یو, آئی مس یو نہیں کہتے نا. تو بچے سمجھتے ہیں ہمارے ماں باپ ہم سے پیار ہی نہیں کرتے, ہے نا. تو اس کی بھی ضرورت ہے, یہ بات مت بھولیں, اس کی بہت ضرورت ہے, ضرور اس کا اظہار کریں, ٹھیک ہے. تو حمیم جو ہے ایسی دوستی کو کہتے ہیں کہ جس کے اندر گرم جوشی پائی جائے. ولیجہ بھی ہے ایک دوستی کا لفظ, یہ ایسا دوست ہوتا ہے جو بااعتماد ہو, کہ آپ کے راز اس کے پاس ہیں, اور بس ایسے ہی ہے جیسے کہ کسی کو اس کے پاس بات ہے اور لیکن وہ کسی کو پتا نہیں چلے گی. ولیجہ اعتماد والا دوست, اور بتانا پیٹ اور ہر اندرونی چیز کے حصے کو کہتے ہیں, یہ بھی ہم راز کو کہتے ہیں, رازدان کو کہتے ہیں. اور نواں درجہ ہے خزول کا, اس لیے ہم مخزولہ کو پڑھنا چاہ رہے تھے نا, اس لیے 8 باتیں پہلے پڑھی. تو نواں ہے خزول, اس کا مطلب ہوتا ہے کسی کی مدد نہ کرنا, ساتھ چھوڑنا. خزول ایسا دوست جو زبانی تو دوستی کا دم بھرتا ہو لیکن وقت پڑنے پر ساتھ چھوڑ جائے, دغا دے جائے. آپ کو ایسا دوست نہیں بننا, ہے نا, خزول. اور ویسے چلو دسواں بھی بتا دیتی ہوں, وہ ہے اخدان, یا پڑھ چکی ہیں سورت نساء میں, محسنات غیر مصافحات ولا متخذات اخدان. اخدان جو ہوتا ہے بدکار دوست ہوتے ہیں, عاشق مزاج, چوری چھپے دوستی کرنے والے, وہ جو جنسی خواہش پوری کرنے والے کو بھی کہتے ہیں, بدکاری کو بھی کہتے ہیں. مذکر مونس دونوں کے لیے لفظ استعمال ہوتا ہے. خدن اور خدنہ تو واحد ہے, اور اخدان اس کی جمع ہے, عاشق یار و باش قسم کے لوگ. اخدان چوری چھپے آشنائیاں کرنے والے مرد بھی اور عورتیں بھی. تو بہرحال تو سورت الاسراء بنی اسرائیل کی آیت ہے 22, مخزولا.